हिमाली स्वरहरूको एउटा छुट्टै साहित्यिक प्रस्तुति हो कथा संसार। कथा संसारमा हामी विभिन्न कथाकारहरूको कथा प्रस्तुत गर्छौँ। आज हामी कथाकार मातृका पोखरेलको कथा निधो प्रस्तुत गर्दैछौँ। पश्चिमपट्टिबाट बाजा बजे जस्तो, गीत गाए जस्तो एउटा मधुरो आवाज धान चामर हालिसकेको हिउँदे मकैबारीलाई छिचोल्दै दनुवार टोलसम्मै आइपुग्यो। जन्तीहरू बगरमा आएर बसिसकेका छन्, अब साँझ पर्ने बित्तिकै आइपुग्छ। यसो भन्दै केटाकेटीहरूको ठुलो जत्था जन्ती हेर्न बगरतिर दौडियो। सबै तयार भएर बस्नुपर्छ, रबुबा दनुवारले ठुलो आवाज निकालेर सबैलाई सचेत बनायो। उसको आदेशपछि मानिसहरूको भिडमा एउटा तरङ्ग उत्पन्न भयो। भिड पोखरीको पानीमा बतासले पारेको हलचल जस्तै देखियो। काम गरेर लखतरान भएर थाकेका मान्छेहरू पनि नयाँ जाँगर बोके जस्तो गरेर सलबलाए। दनुवार टोलमा छोरोलाई विद्यालय पठाउने चलन यही घरबाट सुरु भएको थियो। छोराहरूमा 7 वर्ष अघि मात्र पकनाले एसएलसी पास गर्यो। ऊ एसएलसी पास भएपछि गाउँका दनुवारहरूले आफूहरू पनि केही शिक्षित भए जस्तो सम्झे। पकनाले एसएलसी पास गरेको हल्ला ठुलो घटना घटे चाहिँ टाढा टाढाका दनुवार बस्तीतिर छोटो समयमै फैलियो। त्यही वर्षदेखि साना साना भन्ट्याङ भुन्टुङदेखि यौवन अवस्थामा टेकिसकेका तर विद्यालयको वातावरण नै नदेखेकाहरू पनि कालो पाटी बोकेर दौडिन थाले। तर अरूले नपठाए पनि त्यही वर्षदेखि रबुबाले छोरीलाई स्कुल पठायो। टोलका धेरैजसो आफन्तहरूले रबुबाको खिसी ट्युरी गरेर धेरै साँझहरूलाई गफमा उडाए। गाउँले आफन्तका कुरा रबुबाले पटक्कै नसुनेको भन्ने चाहिँ होइन, आफ्नै परिवारबाट पनि आफन्तका कुराहरू प्रशस्त सुन्यो। छोरीलाई किन पढाउनुपर्छ? उतर्क गर्न सक्दैनथ्यो, मात्र यति भन्थ्यो, अचेलका मान्छेहरूले छोरा र छोरीलाई फरक गर्नु हुँदैन भन्छन्। मलाई पनि यो कुरा ठिकै लागेको छ। यिनै कुराहरू गरेर ऊ बहसबाट पन्छिन्थ्यो। कुरा काट्नेहरूका धेरै कुरालाई रबुबा मौन रहेरै उडाइदिन्थ्यो। बिस्तारै बिस्तारै आफन्तहरू पनि आफै थाक्दै जान थाले। रामवतीले पोहोर 7 कक्षा पास गरे। पोहोर मात्र त्यो एउटा सानो घटना देखेपछि रबुबा छोरीलाई स्कुल पठाउन हच्कियो। कटारीमा शुक्रबार ठुलो बजार लाग्छ। सानो बजार भएर पनि कटारी अरू दिन पनि प्राय व्यस्त नै हुने गर्छ। सगरमाथाको द्वार मानिने कटारीमा सिन्धुली, खोटाङ, ओखलढुङ्गा, सोलोखुम्बु लगायतका जिल्लाबाट सामान ओसार पसार गर्ने मानिसहरू त आउने नै गर्छन्। स्थानीय मानिसहरूले पनि मौसम अनुसारका फलफुलहरू बेचेर त्यही बजारबाट आफ्नो जीविका चलाउँछन्। शुक्रबारको दिन विद्यालय चाँडै बिदा हुने दिन थियो। फुल्कना र रबुवाले बिक्रीका लागि बजारमा लिएर आएको तरकारी चाँडै बिक्री भयो। फुल्कना दनुवारले आज रबुवासँग एउटा प्रस्ताव गर्यो। आज हामीले ल्याएको सामान राम्रो मूल्यमा बिक्री भएको छ, होटेल गएर केही चिया नास्ता गरौँ न। रबुवाले तुरुन्तै फुल्कनाको प्रस्तावमा सहमति जनायो। आज रबुवाको चिजबिजले पनि राम्रै मूल्य पाएको थियो। रबुवा एक्कासी झस्क्यो र फुल्कनातिर हेऱ्यो। फुल्कना मधेसीसँग कुरा गर्न व्यस्त थियो। उसले अलिकति ढुक्क महसुस भयो। फुल्कनाले आफ्नी छोरी रामवतीलाई यसरी नचिनेको केटासँग हात समातेर हिँडेको देखेको भए आज टोलमा सबैले उसलाई गाली गर्थे। यत्रो बजारमा चिनेकाहरू कयौँले उसलाई यसरी हिँडेको देखे होलान्। आज रबुवाले आफ्नो इज्जतमा ठुलो चोट परेको महसुस गर्यो। रबुवाले फुल्कनाको आँखा छलेर अगाडिको बाटोतिर त्रास मिश्रित आँखाले हेऱ्यो। उसकी छोरी रामवती अर्को केटासँग हात समातेर पल्लो बाटोको कुइनेटोबाट अघि बढ्दै रबुबाको आँखाबाट ओझेल भई। यो घटना फुल्कनाले नदेखेकोमा रबुबाले आफ्नो मनलाई अलिकति शान्त बनायो, नत्र आज टोलमा बसिसक्नु हुँदैन थियो। रबुबाले छोरीलाई पढाउन स्कुल पठाएकोमा फुल्कना पनि सहमत थिएन। मन नहुँदा नहुँदै पनि रबुबाले मगाएको कुरा खायो। फुल्कनाले मिठो मानेर मिठाईहरू थपेर खायो। उनीहरूले होटलमा पसेर कहिले पनि यसरी खाएका थिएनन्, अरूले खाएको मात्र देखेका थिए। रबुबा त बिरामी भइस कि क्या हो, यत्तिका खाने मान्छे आज त केही खाइनस्। रबुबाको भित्रको चिन्ताप्रति उसले भेउ पाउनै सकेन र उसले अस्वाभाविक अवस्थाप्रति जिज्ञासा पोख्यो। अलिकति टाउको दुखिरहेको छ। रबुबाले परिस्थितिको गोप्यता कायम राख्ने प्रयत्न गर्यो। घर फर्केपछि रबुबाले एकाएक पुराना अडानहरूमा परिवर्तन ल्याउन थाल्यो। परीक्षा आइहाल्न लागेको बेलामा छोरीलाई विद्यालय छोडाउने निर्णय गर्यो। रामवतीको तुरुन्त विवाह गर्नुपर्छ अब, घर आउने बित्तिकै उसले स्वास्नीलाई भनेको थियो। घरमा अन्नको नाममा एउटा दानो छैन, केले बिहा गर्ने नि? स्वास्नीले उसलाई सचेत बनाएकी थिए। धेरै पढाउनु पर्छ, बिहा गर्न हतारिनु हुँदैन भन्ने मान्छेले किन अझै यस्तो कुरा गर्छ? उसकी स्वास्नीको धारणा पनि छोरीलाई नपढाउने नै थियो। रौबाको हिजो आजको भनाइप्रति उसकी स्वास्नी खुसी देखिएकी थिए। त्यही दिनदेखि छोरीको विवाहको लागि आफ्नो माइत कमला खोजतिर खबर पठाएकी थिए। विवाह कसरी गर्ने, केले गर्ने, यो प्रश्नको उत्तर भने उनीहरूसँग कतै पनि थिएन। रामवतीले पढ्न जान्छु भनेर अलिक दिनसम्म अड्डी लिएपछि आखिर सु केही जोर चलेन। रबुबाले खरौ शैलीमा निर्णय सुनाएकै दिनदेखि ऊ विद्यालय जान छाडे। एक दिन गाई चराउन जाँदा जामुनले रामवतीलाई भनेको थियो, मलाई अचेल तिमीलाई नदेख्दा कस्तो कस्तो लाग्छ। जामुनको कुरा सुनेर रामवतीले केही बुझे जस्तो गरेर उसलाई हेरी। लाजले जामुन अर्कातिर फर्कियो। दुई दिनदेखि काम छ भनेर घर बाहिर गएको रबुबाले एक साँझ रामवतीका लागि सिथौलीबाट केटो खोजेर आएको र दुई महिनापछि विवाह गर्ने कुरा छ भनेर खबर लिएर आयो। अब बिहे त गर्छौ तर केले गर्छौ? स्वास्नीको कुराले रबुबा गम्भीर भयो। रामवती, तैँले बिहा गर्नुपर्ने केटो ऊ त्यही हो। टाढैबाट आमाले रामवतीलाई देखाए। हरिया पातहरू झरेर शिर्पाको जङ्गल उजाड भइसकेको थियो। अब केही दिनपछि यो गाउँ छाडेर जाँदैछु रे म। नयाँ गाउँ, नयाँ ठाउँ, कस्तो होला त्यो? त्यहाँ शिखर पाखो छैन, त्यहाँ तिन्तलीको बगर छैन, त्यहाँ जामुन छैन। अब त मेरो विवाह हुन पनि धेरै दिन बाँकी छैन। तर बाबुले मेरो विवाह कसरी गर्छन्? घरमा त केही छैन, सबैको ऋण छ। केही दिनदेखि प्रत्येक दिन बिहानै उठेर सोचे जस्तै आज पनि त्यही कुरा सोचे। मन फेरि कटक्क काटियो। अब तिमी र म सँगसँगै गाईबस्तु चराउने दिन पनि सकिए जस्तो छ। मेरो सिधौलीको केटोसँग विवाह हुने कुरा छ रे, रामवतीले जामुनलाई आज पहिलो पटक आफ्नो बारेमा सुनाए। किन, तिम्रो मुख अँध्यारो भयो नि? रामवतीले जामुनलाई अलिक बुझ्न खोजी र अलिकति कोट्याएर सोधी। जामुन अँध्यारो मुख लगाएर खिसिक्क हाँस्यो। गाईबस्तु चाँडै बाँधेर तिमी जसरी भए पनि मेरो विवाहमा आऊ है, रामवतीले विशेष निम्ता गरी। मेरो कुरोले आज जामुनको अनुहार अँध्यारो भयो। राति घरको काम सिद्ध्याएपछि रामवतीले खुसुक्क आमासँग भने, लाटी, उसले तँलाई मन पराएको हो। आमाको कुराले रामवती लजाए। आज दिउँसो सिर्थौलीबाट एकजना मानिस आएर रबुवालाई भेटेर गयो। छोरीको विवाहले चिन्तित भइरहेको ऊ आज दिनभर पहेँले लागेको खसी झैँ छोकराई मात्र रह्यो। घरको काम पनि गर्न सकेन। बिहा मात्रै हो र केटालाई सामान पनि दिनुपर्छ रे। बेलुका साँझमा आँगनको खटियामा बसेका आफन्तहरूको अगाडि रबुवाले लामो सुस्केर हाल्दै भन्यो, तिमीले के भन्यौ त? उसको नयाँ कुराले स्वास्नी पनि छक्क परे। 40-50 मानिसलाई खुवाउनु पर्छ, त्यो त कसरी गर्लास्? त्यसमाथि सामान दिने कुरा कसरी हुन्छ? फुल्कनाले रबुवाको भनाइहरूलाई साथ दियो। घरमा खाना छैन, कसरी यस्तो विवाह गर्ने कुरा हुन्छ? रामवती बाबुको कानमा फुसफुस आए। रामवतीको भनाइले रबुवाले ठुलो आड भरोसा पाएको महसुस गर्यो। अनि भन्न आउने मान्छेलाई के भनेर समाचार पठायौ त? रबुवाको स्वास्नीले अत्तालिएर सोधे। म सक्दिनँ भनेको छु, उसले उनीहरूसँग कुरा मिलाउनु भनेको छ, रबुवाले स्वास्नीतिर फर्केर उत्तर दियो। रामवतीले बाँसको भाटाले बारेको कटेरो माथिको कोठाको पालबाट च्याएर पश्चिमतर्फ हेरी। तावा खोलातिरको पाखोलाई ओझेल पारेर घाम कटारीतिरको पाखोमा बसाइ सरिसकेको थियो। पश्चिमतिरको सिमलको बुढो रुखमा चराहरू आउँदै कराउँदै फेरि जङ्गलतिर गुडिरहेका थिए। आज मात्र एक झर पानी परेर रहेपछि हिजो अस्ति मात्रै जोतेको बारीबाट छिचिमिराहरू उडिरहेका थिए। भिजेको जमिनबाट तातो भावसँगै माटोको गन्ध आइरहेको थियो। उसले एकपटक शिखर पाखातिर हेरी। किन आज त्यो जङ्गलको उसलाई असाध्यै माया लाग्यो। खुसी देखिन्छस् नि रामवती, पल्टु काकाकी छोरी दैया उसलाई जिस्काउँदै पल्ला घरतिर पसी। काकाहरू बिजुली माग्दै गाउँ घुम्न थाले। कति खुसी छन् गाउँका मान्छेहरू। अरू खुसी भएको देख्दा उसको गरिबी पीडा नराम्रोसँग कुडियो। हाम्रा पालामा त केटो तरवार लिएर आउँथ्यो, अब के गर्नु, अब अहिले त्यस्तो चलन नै हरायो। पल्ला घरे ठुलो बुवाकी छोरी फुलन दिदीले आँगनमा अति बेफुर्सद जस्तो देखिँदै ठुलो स्वरमा असन्तुष्टि उकलिन्। धुवाँको मुस्टो उडेझैँ शिखर पाखाबाट भुइँ कुहिरोले आकाश ताकिरहेको थियो। पहेँलो भएर भर्खरै पोखिएको घामलाई भुइँ कुहिरोले एकैछिनमा छोप्यो। ऊ सूर्यलाई हेर्थे। भुइँ कुहिरोले कटारी डाँडालाई छोडेपछि त सूर्य तलै झरेको देखियो। सूर्यको डुब्ने क्रमसँगै उसको मनभित्र कौतूहलताको आँधी बेजोडले चल्न थाल्यो। कोठाबाट आँगनतिर च्याएर हेरे। जामुन काठको बारमा अडेस लागिरहेको रहेछ। सायद उसले उसैलाई खोजिरहेको होला। बिचारो बाबुआमा उसानै छँदा मरे रे, अर्काको घर घरमा चाहारेर हिँड्छ। जामुनलाई मनमाउने उसले माया गरे। कटारीतिरबाट बाजा बजेको आवाज जस्तो फेरि सुनियो। उनीहरू बाजा बजाएर आउँदैछन् भन्ने उसले सुनेकी हो। उसले फेरि आफूभित्र पीडाको पर्वत उठाए।
जन्तीहरू बगरमा आएर बसिसकेका छन्, अब साँझ पर्ने बित्तिकै आइपुग्छन्।
रौवाको ठुलो स्वरले भिडमा एउटा हलचल ल्यायो। भाटाले बारेको चेपबाट रामबत्तीले चियाएर तल आँगनतिर हेरी। दुईजना मान्छेहरू आएर बुवासँग कुरा गरिरहेका छन्। उनीहरू केटा पक्षका मान्छेहरू हुनुपर्छ, उसले लक काटे। उनीहरू फर्केपछि बाहुलाले आँसु पुस्दै गरेको देखी र बुवाले किन यस्तो भयो? रामबत्ती जिल्ल परे। फुल्कना र बगुवालाई छेउमा बोलाएर रौवाले केही कुरो गर्यो। तिनीहरूले धोका दिए। फुल्कनाले जन्तीहरू बसेको ठाउँतिर चिच्चायो।
तिनीहरूले हामीलाई धोका दिए।
फुल्कना जन्तीहरूतिर बसेको ठाउँतिर फर्केर चिच्चायो। बगुवाले पनि ठुलो स्वर निकालेर बगरतिर फर्केर गाली गर्यो।
बेहुलालाई सम्पत्ति पनि चाहियो रे।
रामबतीलाई आमाले आएर सुनाएर भनी, नत्र उनीहरू फर्किने रे। आँगनमा जम्मा भएका मान्छेहरू नयाँ कुराले अचम्मित भए। कोही रिसाउँदै गरेका देखिन्थे, कोही खासखुस खासखुस गर्दै थिए।
फर्किन भन्नुहोस्, म त्यो केटासँग विवाह गर्दिनँ।
रामबत्ती फटाफट भुइँमा झरी र रबुबालाई भने,
समाजले हामीलाई के भन्छ?
रबुबाले रामबत्तीलाई सम्झाउन खोज्यो। समाजले हामी गरिब भएको बुझेको छैन र? रामबत्तीले फुल्कना र रबुबातिर हेर्दै सहमति खोज्यो।
हो हो, उनीहरू फर्कुन्।
रामबत्तीको कुरामा बगुवाले सहमति जनायो। गाउँका युवाहरू पकनाको पछिल्लोतिर लागेर कराए,
हो हो, रामबत्तीको कुरा ठिक हो।
समाजको समान धारणा देखेर रबुवा पनि मनमनी खुसी भयो। जन्तीहरू फर्किउन् भन्ने कुरा सुनाइदिन पकनालाई हरायो। पकनाको पछिल्लोतिर लागेर युवाहरूको एउटा जत्था जन्तीहरू आएर बसेको ठाउँ बगरतिर दौडियो। पकनाको जत्था पुगेपछि जन्तीसँग निकै झगडा भयो। जन्तीभन्दा गाउँका मान्छे बढी भए, तर पकनाले उनीहरूलाई गाउँका मान्छेहरूबाट कुटपिट हुन दिएन। अन्तत लज्जित भएर जन्ती फर्के। जामुनसँग रामबत्तीले आपको फेदमा केही कुरा गरे। तिम्रो इच्छा भए म खुसी छु, जामुनले सानो स्वरले जवाफ दियो। यही ठाउँमा म आजै जामुनसँग विवाह गर्छु, रामबत्तीले उसका आमा बुवालाई सुनाए। कोही नभएको एउटा टुहुरो मान्छेसँग? र बुवाले शङ्का व्यक्त गरे। उसको कोही नभएकोले के फरक पर्छ र? उसले अविचलित निर्णय सुनाए। र बुवाले स्वास्नीसँग सहमतिको सङ्केत माग्दै उसको अनुहारतिर हेऱ्यो। उसकी स्वास्नी पनि रबुवाको मुखतिर फर्केर हाँसे। टुहुरो भएर के हो र? मान्छे बुझ्छ कि छ? फुल्कनाले सही थप्यो। नयाँ खुलदुलीहरूको बिचमा विवाहको कार्यक्रम अघि बढ्यो। कथा संसारमा आज हामीले कथाकार मातृका पोखरेलको कथा निधो प्रस्तुत गर्यौँ। कथा संसार हिमाली स्वरहरूको एउटा छुट्टै साहित्यिक प्रस्तुति हो। कथा संसारमा तपाईँ पनि आफ्नो कथाहरू हामीलाई इमेल मार्फत पठाउन सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना हो nepalireadio@gmail.com र तपाईँ हिमाली स्वरहरू www.nepalireadioNYC.com मा सुन्न सक्नुहुन्छ। यो हो कथा संसार।